नमस्कार, कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धतामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। कार्यक्रम प्रस्तुता म अम्बिका भण्डारी
र सावित्रा दाहाल।
आदरणीय श्रोताबिन, लैंगिक समानता मीडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मीडिया एडवोकेसी ग्रुप म्याग, सोलिडारिटी सेन्टर र रेडियो भिजन 91.6 MHz, प्रदेश नम्बर 1 झापा बिर्तामोडको संयुक्त प्रस्तुति कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता आजकै मितिदेखि हामीले शुरू गरेका छौं। यो कार्यक्रम तपाईले हरेक शुक्रबार बिहान 7:15 बजेदेखि आधा घण्टा सुन्न सक्नुहुनेछ। परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम देशभरका 7 प्रदेशका 8 रेडियो स्टेशनबाट एकैसाथ प्रसारण शुरू गरिएको छ। हाम्रो कार्यक्रम समाजमा रहेको लैंगिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहने यहाँहरूलाई जानकारी गराउँदछौ। यस कार्यक्रमको मुख्य उद्देश्य लैंगिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने कुरामा हामी विश्वस्त छौं। आदरणीय श्रोता, एडवोकेसी ग्रुप विगत 14 वर्षदेखि विभिन्न राष्ट्रिय तथा सीमान्तकृत विषयमा पैरवी गर्दै आएको संस्था हो। यसले मुलुकको राष्ट्रिय सुरक्षा नीतिदेखि महिला शान्ति र सुरक्षा हुँदै नागरिक शिक्षा, राज्य निर्माण प्रक्रियामा राजनीतिमा महिला सहभागिता एवं सूचनामा महिला तथा सर्वसाधारणको पहुँच लगायतका विषयमा वकालत तथा पैरवी गर्दै आएको छ। यो कार्यक्रमलाई सहयोग गर्ने संस्था सोलिडारिटी सेन्टरले अन्तर्राष्ट्रिय श्रमिक अधिकारको वकालत गर्दै आएको छ। यसले कामदारहरूलाई सुरक्षित र स्वस्थ कार्यस्थल, समान ज्याला, काममा मर्यादा, पेशागत सुरक्षा, आर्थिक साक्षरता लगायतका क्षेत्रमा केन्द्रित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। आदरणीय श्रोता, आजको पहिलो अङ्कमा हामीले प्रदेश नम्बर 1 भएका सामाजिक क्षेत्रका गतिविधि, घरेलु हिंसाबाट पीड़ित महिलाहरूका सफलताको कथा र महिला हिंसा न्यूनीकरणको क्षेत्रमा कार्यरत विषय विज्ञहरूसँगको अन्तर्वार्ता लिएर तपाईँ समक्ष आएका छौं। अब लागौं साप्ताहिक गतिविधितर्फ।
धनकुटाको पाखरीबास नगरपालिका वडा नम्बर 9 बस्ने 59 वर्षीय शिवमाया मगरको फागुन 2 गते आगोमा जलेर मृत्यु भएको छ। बिहान 10 बजेको समयमा घरको चुलोमा आगो सल्काउने क्रममा अचानक शरीरमा आगो सल्कँदा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका 1 लाउरे चोकका 34 वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। फागुन 2 गते बिहान 5:30 बजे तामाङले मोबाइल बिगारेको विषयमा विवाद हुँदा 34 वर्षीय अनिता लिम्बुलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरी घरमै हत्या गरेका हुन्। चक्कु प्रहार गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप कार्यवाहीका लागि अनुसन्धान गरिरहेको जनाइएको छ। मोरङ उर्लाबारी नगरपालिका 4 आइतबारे बस्ने 35 वर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन्। फागुन 1 गते बेलुका 4:30 बजे घरायसी विवादमा 70 वर्षीय चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए। चिरपट प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने गंगा प्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कार्यवाहीका लागि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सन्थाल समुदायका प्रतिनिधिहरूले जातीय पहिचान र अस्तित्व संरक्षणका लागि सरोकार राख्नेहरूबीच वृहत एकताको आवश्यकता रहेको औल्याएका छन्। फागुन 1 गते बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले सन्थाल समुदायलाई अपहेलित गर्ने सतार शब्द र त्यसको अर्थको व्याख्या समेत शब्दकोश र विभिन्न दस्तावेजबाट हटाउन उनीहरूले माग गरेका छन्। संवाद समूहले आयोजना गरेको कार्यक्रममा आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो समुदायको पहुँच वृद्धि गर्दै पालिका प्रमुख, उपप्रमुख, ओडा सदस्य, ओडा अध्यक्ष लगायतका पदमा सन्थालहरूको प्रतिनिधित्व सुनिश्चित गरिदिन राजनैतिक दलहरूको ध्यान आकर्षण समेत गराएका छन्। आफ्नो समुदायका बाल बालिकाहरूलाई मातृभाषामा पठन पाठनको संवैधानिक हकको रक्षा गर्न सन्थालको सामाजिक संस्था रिलोमाला सन्थाली अखडा नेपालका अध्यक्ष रिभिल श्यामसुन्दर बेस्राले अपील गर्नुभएको छ। सन्थाल समुदायको आर्थिक, सामाजिक सशक्तिकरण र समस्या समाधानका लागि तीनै तहको सरकार समक्ष अपील मार्फत माग पनि गरिएको छ।
आदरणीय श्रोता, साप्ताहिक गतिविधि पछि हामी तपाईलाई लिएर जाँदैछौ एउटा घरेलु हिंसा पीड़ित महिलाको कथातर्फ। ताप्लेजुङ जिल्ला निगुरादिन छ स्थायी घर भएकी 33 वर्षीय मैया शेर्पा हाल बिर्तामोट नगरपालिका स्थित समुन्नत नेपालको आश्रयमा हुनुहुन्छ। उहाँ 4 वर्ष अघि 3 दिनको सुत्केरी हुँदा श्रीमानले घरबाट गलहत्याएर निकालेपछि प्रहरीको सहयोगमा समुन्नतको कार्यालयसम्म आइपुग्नु भएको छ। सुनौ एक रिपोर्ट।
3 सन्तानलाई सासू ससुराको साथमा छाडेर श्रीमानको अन्याय र अत्याचार सहन नसकेर ताप्लेजुङबाट 3 दिनकी सुत्केरी शिशु च्यापेर भोकै तिर्खै बिर्तामोड आउनुभएकी मैया शेर्पालाई बाँचेर जीवनमा नयाँ काम गर्छु भन्ने आशा मरिसकेको थियो। न त उहाँसँग बास बस्ने स्थान थियो, न त खानका लागि पैसा नै। त्यही समयमा इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा समुन्नत नेपालको कार्यालयमा आइपुगेको कथा सुनाउँदै ताप्लेजुङको निगुरादिन निवासी मैया शेर्पा।
सिलाई कटाईमै व्यस्त छु अहिलेसम्म, चाहिँ त्यही सिलाईमै व्यवसाय। अब यहाँ आएर सिकेदेखि नै घरमा नराम्रो थियो, पहिलेदेखि श्रीमानसँग नराम्रो हुन्थ्यो। त्यसपछि बच्चा भयो, बच्चा भएपछि पेटमा बच्चा थियो, अनि त्यो बच्चा मेरो होइन भन्नुभयो। कुटपिट गर्ने मात्र, अब बाहिर जाने घरमा फर्केर नआउने त्यस्तै थियो। बाँकी रहेको 3 नानीहरू चाहिँ अब उनीहरू चाहिँ अब सासु ससुरासँगै थियो पहिला चाहिँ, म यहाँ आउनुभन्दा अगाडि चाहिँ, अहिले चाहिँ अब उसकै बाबुसँगै छन् अरे। अर्को पहिले गरेको बजार अब ताप्लेजुङ बजारतिर कहाँतिर बस्नुहुन्थ्यो, म चाहिँ अब गाउँमा, मलाई त्यो थाहा भएन। म कति पटक गएको पनि लुकाउने, अब म आउनुभन्दा अब उनीहरू माथि नै बसेर सबैले चिन्ने जान्ने होला, फलना आए त्यही आए उटिस्का आए अघि भागिहाल्नुहुन्थ्यो। कति गएको तर पनि केही गरेँ मैले, त्यो केटी पनि देखेको छैन यस्तो छ भन्थ्यो। त्यतिखेर त अब धेरै नराम्रो हुन्थ्यो नि, त्यतिखेर गरिहाल्छु भन्ने मेरो केही पनि थिएन। नानी बोकेर हिँड्नु कति गाह्रो हुन्थ्यो, त्यही पनि मैले मकै गाडीमा चन्नेको मलाई चुन्नेले मेरो बुढाको होइन नसकेको हुन्छ। म यहाँ आज भोलि मात्रै अलिक बिर्सिँदैन, अघि त धेरै दुःख थियो। त्यहाँ त मैले भित्तामुखको पुलिस स्टेसनबाट ल्याएको।
हाल उहाँलाई आफ्नो जीवनप्रति गौरवबोध हुन थालेको छ। समुन्नत नेपालले सुत्केरीको स्याहार सम्हार मात्र गरेन, उहाँलाई त्यही आश्रय दिएर सिलाई बुनाईको सिप समेत सिकाएको छ, जसले गर्दा आज उहाँलाई जीवन जिउन सजिलो भएको छ। उहाँले पुराना पीर मार्कालाई बिर्सेर नयाँ जीवन जिउन शुरू गरिसक्नु भएको छ। उहाँको नाबालक छोरालाई समुन्नत नेपालले मन्टेश्वरीमा पढ्ने व्यवस्था समेत मिलाइदिएको छ।
पुलिसहरूले मलाई यहाँ यस्तो ठाउँ छ, त्यहाँ गएर बस्न सक्छौ भन्नुभयो। अनि म बस्छु भने त्यहाँदेखि मलाई यहाँ अटाउनु ल्याएको, 3 दिनको नानी ल्याएको, हिँडेर अनि अटाउमा यहाँसम्म यहाँ आए। कस्तो पो झन् साह्रो, गाडीमा हिँडेपछि अब हिँड्न नि सकेन, झन् साह्रो उताबाट आउँदा राम्रै है, यहाँ आएपछि चाहिँ पुरा जिउ दुखेर थलै भयो, ब्लड भएको भएकै कारण।
उहाँले त्यही सिलाई बुनाईको काम गरेर मासिक 15,000-40,000 आमदानी गर्दै आउनु भएको छ। त्यसो त उहाँलाई विभिन्न पालिका र संघ संस्थाले आयोजना गर्ने सिलाई बुनाई तथा सेनेटरी प्याड बनाउने तालिममा प्रशिक्षकको रूपमा समेत बोलाउन थालेका छन्। सबैको रोजाईमा पर्न थाल्नु भएकी मेहनती तथा लगनशील मैयालाई आज के खाउँ र के लगाउँ भन्ने पीर छैन।
सबैजनासँग मन जितेर खान सक्ने भए खुसी भए, त्यो दिनको दिन सानो मेरो कोही साह्रो जस्तो लाग्थ्यो।
नानी कति दिनको आइपुग्नु भएको थियो अफिस?
3 दिनको हो त।
नानी कति दिनको हुँदा तपाईँ आइपुग्नु भएको थियो?
3 दिनको
अफिसमा।
यही हो, सिलाई कटाई नै हो, लुगा पनि सिलाउँछु, कटिङ पनि गर्छु, सामान्य कुरा गर्छु।
यही सिक्नुभयो?
मलाई यही सिकाउनु भएको।
बनाउँछु।
उहाँलाई मात्र होइन घरेलु हिंसाको शिकार बनेका धेरै महिलाहरूलाई समुन्नत नेपालले आश्रय दिएको छ। हिंसा पीड़ित महिलाहरूलाई आश्रय मात्र होइन, उहाँहरूको लागि कानूनी ओकालतदेखि स्वरोजगार बनाउने काममा समुन्नत नेपाल लागि परेको छ।
घरेलु हिंसा न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले विभिन्न संघ संस्थासँग मिलेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। जिल्लामा भएका वर्तमान अवस्थाबारे जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक सपना खड्का यसो भन्नुहुन्छ।
गत अब 2077-78 महिला तथा घरेलु हिंसा अन्तर्गत प्रहरीकाले तथा मागर समेतको तथ्याङ्क विश्लेषण गर्दा जम्मा 194 मुद्दाहरू दर्ता भई 183 जना अभियुक्तहरूलाई अनुसन्धानको दायरामा ल्याई अदालत समक्ष पेश गरिएको तथा चालु अब महिला तथा घरेलु हिंसा अन्तर्गत विभिन्न मुद्दा शीर्षक जस्तै जबरजस्तीकरणी उद्योग बाल यौन दुरुपयोग इत्यादि अन्तर्गत 85 मुद्दाहरू दर्ता गरी 85 जना नै प्रतिवादीहरूलाई अनुसन्धानको दायरामा ल्याई कानूनी कारवाही भएको छ। गत आवमा यस जिल्लाको महिला तथा बाल बालिका सेवा अन्तर्गत 220 घरेलु हिंसाको उजुरीहरू दर्ता रहेको, साथै चालु आवको माघ महिनासम्म 169 उजुरी दर्ता रहेको पाइन्छ। पहिलो पहिलेको सिनारियोमा महिला आफूलाई जति अन्याय अत्याचार भए पनि परिवारको इज्जतको खातिर चुप लागेर बस्नुपर्छ, अन्याय अत्याचार सहेर बस्नुपर्छ भन्ने देखिन्थ्यो भने उजुरी पनि खाताको त मात्र आउने गर्थे, तर हाल हिंसाका उजुरीहरू बढेको देखिन्छ। यसको मतलब अब महिलाहरू आफूमाथि हुने कुनै पनि अन्यायमा उहाँहरू चुप लागेर बस्दैनन्। आफूमाथि हुने अन्यायको विरुद्ध अत्याचारको विरुद्ध सम्बन्धित न्यायिक निकाय समक्ष कानुनी उपचारको लागि आवाज उठाउँछन् भन्ने प्रश्न पनि पाइन्छ। अब यसमा अहिले गरेको काम कारवाहीहरू चाहिँ हिंसा विरुद्ध प्रहरीले गरेको काम कारवाहीहरूमा नेपाल प्रहरीले सामुदायिक प्रहरी सेवा मार्फत दूर दराजमा रहेका महिला पिछडिएका वर्ग समक्ष आफ्नो सहयोगमा कानुनी परामर्शहरू दिने गरेको, स्कुल तथा थोक बजारमा विभिन्न लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको, र अर्को चाहिँ नेपाल प्रहरीले चाहिँ सेफ्टी टिम भन्ने अभियान सञ्चालन गरेको छ जुन झापा जिल्लामा पनि। यसको मतलब चाहिँ जहाँ सार्वजनिक यातायातको साधनमा हुने महिला बालबालिकामाथि हुने हिंसालाई लक्षित गरेर प्रहरी परिचालन गरी दोषी विरुद्ध चाहिँ दोषीलाई चाहिँ कानुनी दायरामा ल्याउने गरिएको छ, र यस्ता हिंसा विरुद्ध नेपाल प्रहरीले सक्रियता साथ काम कारवाही गरिरहेको छ। कानुनी उपचारहरू भन्नाले अब पहिलो प्रहरीको पहिलो काम भनेको कानुन कार्यान्वयन गर्ने नै हो म्याम, होइन? हामी कुनै पनि अन्याय अत्याचारमा परेका महिला तथा बालबालिकालाई कसुरको गम्भीरता अनुसार त्यो पीडकलाई चाहिँ कानुनी दायरामा ल्याउँछौँ।
समुन्नत नेपाल हिंसा पीड़ित महिलाहरूलाई आश्रय दिने, सिप सिकाएर आत्मनिर्भर बनाउने, परामर्शको माध्यमबाट परिवार र समाजमा पुनस्थापना गर्ने र कानूनी उपचारका लागि उकालत गर्ने कार्यमा क्रियाशील रहेको छ। यसको साथै यस संस्थाले बाल बालिकालाई शिक्षा प्रदान गर्ने अन्य सामाजिक चेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थालाई लामो समयदेखि सक्रिय रूपमा नेतृत्व प्रदान गर्दै आउनुभएकी संस्थाका अध्यक्ष तथा अधिवक्ता कोपिला बस्नेतसँग गरिएको कुराकानी यहाँहरूसँग राख्न चाहन्छौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
हस्, धन्यवाद। अहिले चाहिँ यहाँ समुन्नत नेपाल के गरिरहेको छ म्याडम, छोटो जानकारी गराइदिनुहोस् न।
समुन्नत नेपाल विगत 15 वर्षदेखि समुन्नत नेपाल स्थापना भएर अहिले चाहिँ महिला दिदी बहिनीहरूको स्पेसली त्यसमा पनि महिला दिदी बहिनीहरू घरेलु हिंसासँग सम्बद्ध महिला दिदी बहिनीहरूको पीडालाई यसले एड्रेस गर्ने काम गर्छ, र महिला दिदी बहिनीहरूको आर्थिक पहुँचमा चाहिँ वृद्धि होस् भनेर उहाँहरूलाई सिपमूलक तालिमहरू उपलब्ध गराएर रोजगारीमा चाहिँ उहाँहरूको पहुँच पुगोस् भनेर स्थापित गर्ने यसको प्रमुख लक्ष्य रहेको छ।
अहिलेसम्म कतिजना दिदी बहिनीहरूलाई यहाँले त्यो प्रकारको न्याय दिलाउनु भयो, कति हिंसा पीडित महिलाहरू आउनुहुन्छ?
समुन्नत नेपालले गरेका यो मुद्दा मामिलाहरू जो चाहिँ सम्मानित झापा जिल्ला अदालतमा दर्ता रहेका केसहरू 30 रहेका छन्, जसमा चाहिँ सम्बन्ध विच्छेदसँग रिलेट भएर आएको अंश, त्यसै गरेर घरेलु हिंसा, अनि त्यसै गरेर 77 यो 2077 36 केस रहेको छ। यसमा चाहिँ अलिकति छुट्टै ढङ्गले आएछ, यसमा चाहिँ घरेलु हिंसा, बहुविवाह, लागु औषध दुर्व्यसनीद्वारा पीडित भएका महिला दिदी बहिनीहरूको पीडा, त्यसै गरेर शारीरिक हिंसा अनि बाल विवाह, सम्बन्ध विच्छेद, यसरी चाहिँ 36 केसहरू मुद्दा दर्ता भएको अवस्था छ। अनि त्यसै गरेर 78 चाहिँ हामी समक्ष आएका 40 केस यिनै प्रकृतिका मुद्दा मामिलाहरू आएको अवस्था छ म्याडम।
हजुर, यति धेरै मुद्दाहरू चाहिँ समुन्नत नेपाल प्रति विश्वास गरेर दिदी बहिनीहरू आउने क्रम बढेको छ, र यी मुद्दाहरूको अदालतमा लडिरहँदा समुन्नतले ती दिदी बहिनीहरूसँग शुल्क लिन्छ या निशुल्क रूपमा काम गर्छ?
म्याडम, यसमा म हजुरहरूलाई जानकारी गराउँछु। समुन्नत नेपाल विगत 15 वर्षदेखि यसरी आइरहेको अवस्थामा यो चाहिँ बढेर गएको, मैले हजुरहरूसँग यो डाटा प्रस्तुत गरे। अब यसमा कतिपय मुद्दाहरू, जस्तो 30 केस हामी समक्ष आउँछन्, जो सबै केसहरू चाहिँ मुद्दा मामिलाकै रूपमा दर्ता भएका, झापा जिल्ला अदालतमा दर्ता भएका पनि छैनन्। कतिपय अवस्थामा चाहिँ महिला दिदी बहिनीहरू काउन्सिलिङद्वारा पनि फर्किनु भएको अवस्था छ भने कोही आफू चाहिँ सक्षम भएर चाहिँ उहाँहरू आफ्नो त्यसलाई चाहिँ जुन सिप उहाँहरूले प्राप्त गर्नुभएको छ र जुन आमदानी उहाँहरूले प्राप्त गर्नुहुन्छ त्यसलाई चाहिँ आफ्नै ढङ्गबाट उहाँहरूले चाहिँ आफ्नै व्यवसायहरू चाहिँ सञ्चालन गरिरहनु भएको अवस्था छ म्याडम।
जस्तै अब धेरै केसहरू चाहिँ निशुल्क पनि लड्नुहुन्छ यहाँ, होइन?
हजुर हजुर, त्यो अघि मैले अलिकति भन्न छुटाएँ। त्यो जस्तो प्राय महिला दिदी बहिनीहरू त्यहाँ आउनु हुँदाखेरि चाहिँ उहाँहरूलाई निशुल्क गरिन्छ र साथसाथै के पनि हुन्छ भने त्यहाँ निशुल्क मात्र होइन, दिदी बहिनीहरूलाई चाहिँ साँच्चै गाह्रो रहेछ भनेदेखि त्यहाँ बस्ने आवासको व्यवस्था पनि छ। हामीले चाहिँ यो सिपमूलक गर गहना तालिम र लगायत त्यहाँबाट उत्पादन हुने गर गहना चाहिँ विश्व बजारका पश्चिमी देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, युरोपका केही देश भनेको एक दुईवटा देशमा चाहिँ हामीले बेच्न सफल भएका छौँ र त्यहाँ बेचिन्छ हाम्रा गर गहनाहरू। अनि ती गहनाबाट पाए भनौँ न आएको आमदानीले चाहिँ हाम्रो दिदी बहिनीहरू चाहिँ उहाँहरूले चाहिँ आफ्नो मुद्दा लड्ने अथवा अन्य दिदी बहिनीहरूलाई पनि सहायता गर्ने गरिन्छ म्याडम।
हजुरहरूले यस्तो यो प्रकारको कामहरू गरि रहँदा धेरै दिदी बहिनीहरूले न्याय पाएका, पुनस्थापना भएका र चाहिँ समाजमा फेरि पनि बाँच्न सकिँदो रहेछ भनेर आशा पलाएर फर्केका घटनाहरू त यहाँहरूले भनिसक्नुभयो। तथापि धेरै दिदी बहिनीहरू यसरी आइरहँदाखेरि उहाँहरू ठोक्किने यहाँ समुन्नत छ भनेर चाहिँ उहाँहरूले कसरी जानकारी पाउनु भयो?
यस्तो छ म्याडम, यसमा चाहिँ अब जस्तो जुन बहिनीहरू मुद्दा मामिलाहरू हामीले गर्छौँ अथवा मुद्दाहरू दर्ता हुन्छ र प्रक्रिया अगाडि बढ्दछ अनि त्यो चाहिँ उहाँहरूले आफैले पनि अन्यलाई दिने जुन सुझावहरू छ, जुन मार्गदर्शन छ उहाँहरूले नै गरिदिनुहुन्छ, त्यो एउटा कुरा भयो। अहिले यो जुन प्रकारले हामीले चाहिँ प्रहरी जस्तो काकरभिट्टा इलाका प्रहरी कार्यालय, बिर्तामोड इलाका प्रहरी कार्यालय, त्यसै गरेर स्थानीय पालिकाहरूका वडाहरूबाट चाहिँ रिफर भएर हाम्रोमा आइपुग्ने गर्नुहुन्छ अनि प्राय प्राय प्रहरीबाट आउने केसहरू चाहिँ अलिक क्रिटिकल हुन्छ र उहाँहरूलाई भनौँ न आवासको पनि आवश्यकता महसुस भएको अवस्था छ म्याडम।
म्याडम, अब हजुरले यति धेरै कुराहरू भनिसक्नु भएको छ र संस्थालाई भोलिका दिनमा अब जति अहिले यहाँले भन्नुभयो आर्थिक वर्ष 2076-77 30 मुद्दा, 76-77 36 मुद्दा र 77-78 सालको वैशाखदेखि अहिलेसम्म चाहिँ 40 मुद्दा आए भनेर यहाँले हामीलाई तथ्याङ्क दिनुभएको छ र यो पर्यन्त हेर्दा समुन्नत प्रतिको विश्वास बढिया हो या हिजोका दिनमा चाहिँ हिंसा पीडित महिलाहरूले चाहिँ हिंसा भोगिरहँदा पनि भन्न नसकेर अहिले चाहिँ विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम मार्फत हिंसा सहनु हुँदैन र हिंसाको बारेमा चाहिँ हामीले उजुरी गर्नुपर्छ भन्ने चेतनाको विकास भएको यहाँले कसरी चाहिँ विश्लेषण?
यसलाई हजुर यसलाई चाहिँ यसरी पनि लिन सकिन्छ कि बढ्दो हिंसाको रूप चाहिँ हिंसाको रूपहरू अलिअलि विभिन्न ढङ्गबाट आउने गरेको छ र आवाज पनि त्यसरी नै बुलन्द भएर उहाँहरूले चाहिँ आफ्नो एउटा साहस हिम्मत जुटाएर आउने गर्नुभएको त्यो त प्रत्यक्ष छँदैछ म्याडम। त्यसमा पनि कति त अब विगतमा भएका एडभोकेसीहरू विभिन्न सङ्घ संस्थाहरूले चलाउनु भएको एडभोकेसी प्रोग्रामहरूले पनि उहाँहरूलाई त्यो हिम्मत दिएको चाहिँ अवस्था पक्का पनि छ म्याडम र फेरि पनि हिंसा घट्यो अथवा महिलाहरूमाथि हुने जुन प्रकारको हिंसा छ, जुन प्रकारको एउटा भनौँ न अन्याय छ, अत्याचार छ, अब विभेद छ, यो विभेदको कुराहरूकै आवाज हो भन्छु म्याडम म चाहिँ, है यो बढेकै हो र हामीले महसुस गरेको अब चाहिँ म के भन्छु भने हामीले महसुस गरेको अब चाहिँ झन् महसुस गरेको के चाहिँ हामी माथि विभेद रहेछ र हामी माथि हिंसा बढेकै हो अथवा यो विभेद हुनुहुन्न भन्ने आवाज पनि हो म्याडम।
धन्यवाद म्याडम, यहाँले धेरै कुराको जानकारी गराउनु भएको छ र समुन्नतले विगत लामो समयदेखि त्यहाँका दिदी बहिनीहरू हिंसा पीडित दिदी बहिनीहरूको वकालतमा निकै महत्वपूर्ण योगदान पनि गरेको छ र आगामी दिनमा यो संस्थालाई अझ बढी सशक्त बनाउनलाई यहाँका योजनाहरू के छन्?
यसमा चाहिँ के छ भनेदेखि हामीले सोचेको महिलासँग रिलेट भएर आउने बाल बालिकाहरूको स्थिति पनि एकदमै नाजुक छ अनि उनीहरूले पाउने सेवा सुविधाका कुराहरू, उनीहरूका इच्छा आकांक्षाका कुराहरू अनि उनीहरू चाहिँ यो सामाजिक जुन खालको एउटा बढ्दो प्रगति हो या आधुनिकीकरण हो जे भने तापनि ती बाल बालिकाहरूलाई अलिकति अपेक्षा गरेको अवस्था चाहिँ छ म्याडम पक्का पनि। राज्यले अथवा पारिवारिक रूपमा हामीले उनीहरूको साइकोलोजी नबुझेको अवस्था भएको कारणले गर्दा बच्चाहरू चाहिँ अहिले चाहिँ सुसाइड रेटहरू पनि हामीले एउटा अहिले भर्खरै मात्रै पनि एउटा अवधारणा पत्र हामीले प्रस्तुत गरेका छौँ। त्यसमा चाहिँ आत्महत्याको कुरा पनि हामीले संलग्न गरेका छौँ। यसमा यो विषयलाई हेर्दाखेरि म्याडम अब चाहिँ बाल बालिकाको क्षेत्रमा काम गर्नुपर्छ भन्ने समुन्नत थिमलाई चाहिँ लागेको छ। त्यस कारणले अब हामी यो अभियानमा जुटेका छौँ म्याडम।
त्यो महिलाहरू सुरुको अवस्थामा समुन्नतसम्म आइपुग्दा उनीहरूको शारीरिक मानसिक अवस्था कस्तो रहन्छ र उनीहरूले चाहिँ काउन्सिलिङ तपाईँहरूको सेवा सुविधा पश्चात उनीहरूमा चाहिँ कसरी परिवर्तन गर्नुहुन्छ उहाँहरूलाई, उहाँहरू कुन अवस्थामा आउनुहुन्छ र उहाँहरूलाई आत्मनिर्भर बनाउन र पुनस्थापना गर्न तपाईँहरू कसरी काउन्सिलिङ गर्नुहुन्छ?
म्याडम यो चाहिँ यस्तो उहाँहरू जुन अवस्थामा आउनु भएको हुन्छ त्यतिखेर चाहिँ एकदमै उहाँहरू धेरै नै हतोत्साही हुनुभएको डर त्राय अनि दुविधा यति धेरै उहाँहरू चाहिँ भनौँ न डल भएर भनेको एकदमै एकोरो जस्तो भएर आउने अनि त्यस पछाडि उहाँहरूलाई धेरै काउन्सिलिङ गर्नुपर्छ म्याडम। यो एकदमै साँच्चै भन्नु भने यो चाहिँ मनोविमर्शकर्ता अथवा यो सोसियो साइको काउन्सिलिङ यो कुराहरू चाहिँ एकदमै खड्किएको छ म्याडम। त्यस कारणले हामीले पनि एउटा एकजना बहिनीलाई चाहिँ ट्रेन गरेर काठमाडौँबाट यो सोसियो साइको काउन्सिलिङ ट्रेनिङ गराएर ल्याएका छौँ र उहाँसँग बस्ने अनि परामर्श गर्ने त्यसपछि अन्य क्षेत्रमा आबद्ध भनौँ अन्य सङ्घ संस्थाहरू अब जस्तो हामीले नारी संसार गृहसँग त्यहाँका संस्थापक अध्यक्ष हुनुहुन्छ म्याडमलाई पनि हामी संलग्न गराउँछौँ र अन्य सबै भनौँ न जो जो एक्सपर्ट जुन जुन क्षेत्रमा हुनुहुन्छ उहाँहरूलाई पनि संलग्न गराएर हामी डिस्कसन गर्छौँ र सबको हामीले चाहिँ परामर्श अथवा काउन्सिलिङ भनौँ न यसैलाई काउन्सिलिङ भने मैले अनि त्यस पछाडि पारिवारिक रूपको पृष्ठभूमिदेखि लगायत यो एउटा छुट्टै पाटो म्याडम, यो सजिलो छैन र उनीहरूलाई बिस्तारो त्यो काममा फेरि कामको अभिरुचि पनि रहन्न म्याडम। यही काम गर्छु भन्ने उहाँहरूको ठोस केही पनि हुँदैन तर बिस्तारै उहाँहरूलाई डाइभर्ट गर्ने उहाँहरूलाई चाहिँ उत्साहित बनाउने गाह्रो च्यालेन्जेस छ म्याडम। यसमा
तपाईँहरूले धेरै प्रयास गर्नुभएको छ र धेरैलाई परिवर्तन पनि गर्नुभएको छ होइन? यहाँ आइसकेपछि उहाँहरूको हिम्मत बढेको, उहाँहरूले प्रगति गरेको चाहिँ आम समाजले यसको मूल्याङ्कन गरेको भन्ने कुरा पनि हामीले सुन्नमा आएका छौँ। र अब चाहिँ अन्त्यमा तपाईँ यस रेडियो कार्यक्रम मार्फत आफ्ना विचारहरू राखिरहँदा के भन्न चाहनुहुन्छ आम समाजलाई र श्रोताहरूलाई?
अब हामीले यो परिवर्तनकै क्रममा आधुनिकी करणतर्फ अग्रसर भइरहँदाखेरि हामीले धेरै कुराहरू बिर्सने छुटाउने गर्छ।
अन्त्यमा रेडियो भिजन सुनेर बसिरहनु भएका आम श्रोता पाठकहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ, कस्तो सन्देश दिन चाहनुहुन्छ?
म यति छोटो रूपमा भन्न चाहन्छु कि यो अहिले बढ्दो जुन आधुनिकीकरण अथवा समाजको प्रगति देखिरहेछौँ होइन, हामीले चाहिँ एकदम हामी द्रुत गतिमा कति छौँ कहाँ छौँ यो सबै कुरालाई मनन गरेर हामीले के चाहिँ हो भने महिला र पुरुषमा विभेद हुनु हुँदैन सबै लेभलमा। मैले यो राजनीतिक लेभलमा पनि भने, आर्थिक लेभलमा पनि भने, आर्थिक उसमा पनि भने, अनि सामाजिक रूपमा हरेक रूपमा अनि अनि यो यो हरेक क्षेत्रबाट चाहिँ महिला र पुरुष समान हो भन्ने एउटा हाम्रो आम एउटा आवाज चाहिँ छ तर व्यवहारमा जुन लागू हुनुपर्ने हो हामीले यसलाई अझै पनि केलाउन जरुरी नै छ म्याडम। यसो हेर्दाखेरि हामी आम मान्छे के भन्छौँ भने सबै दिएको छ त हामीलाई, सबै छ त, मेरो घरमा सबै कुरा छ, मलाई सबै कुरा दिएको छ, बोर्डिङ स्कुल पढाएको छ, मलाई बाहिर हिँड्न ओर्न मलाई दिएको छ, सबै कुरा भन्छौँ तर कहीँ कतै सोच्दाखेरि फेरि पनि हामी एकचोटि मनन गर्दाखेरि फेरि पनि हामी कहाँ छौँ भन्दाखेरि न राजनीतिमा हाम्रो समान सहभागिता छ, न हामी चाहिँ एकदम प्रतिस्पर्धात्मक रूपमा हामीलाई अगाडि ल्याइन्छ, हाम्रो न बौद्धिक उसको भनौँ न हाम्रो बौद्धिकताको कदर हुन्छ। रेडियो भिजन सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरू समक्ष के राख्न चाहन्छु भने फेरि पनि महिला र पुरुष बराबरी हौ हामी भन्ने नारा मात्रै होइन व्यवहारमा पनि लागू गर्न पर्दछ र कानुनकै कुराहरूका सवालमा पनि हामी स्थानीय तहमा पनि तालिमका कुरा गर्छौँ, एडभोकेसीका कुरा गर्छौँ, एडभोकेसी समान रूपमा गरिनुपर्छ, महिलाले मात्रै सुन्ने होइन पुरुषले पनि समान सहभागिताको साथ सुनिदिनुपर्छ र त्यही अनुसारको व्यवहार गर्नुपर्दछ भन्ने हो। हरेक कुरामा पहुँच हुनुपर्दछ र महिलाहरूको कदर हुनुपर्छ भन्ने चाहिँ मलाई लागेको छ र अनि मात्रै हामीले यो चाहिँ यो एउटा हिंसाको लेभल छ यसलाई घटाउन सक्छौँ, साथसाथै हामी एकदम नैतिक नैतिकवान हुनुपर्दछ, इमान्दार हुनुपर्छ भन्ने रहेको छ म्याडम मेरो चाहिँ।
हस् धन्यवाद यहाँलाई हाम्रा यस कार्यक्रममा आएर आफ्ना महत्वपूर्ण भनाइहरू राखिदिनु भएकोमा हाम्रो तर्फबाट यहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु।
म पनि एकदमै आभार प्रकट गर्दछु रेडियो भिजन ले मलाई जुन यो अवसर दिनुभयो समुन्नतलाई चिनाउने जुन एउटा अवसर दिनुभयो र मेरा भनाइहरू सुनिदिने श्रोताहरूलाई सुनाउने जुन एउटा प्रयास यहाँहरूले गरिदिनु भयो यसका लागि धेरै धेरै आभार प्रकट गर्दै सम्पूर्ण रेडियो भिजन टिमलाई नै म धेरै धेरै समुन्नतका तर्फबाट समुन्नत परिवारका तर्फबाट एकदमै आभारका साथ धन्यवाद टक्राउन चाहन्छु। धन्यवाद
धन्यवाद।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैंगिक समानता मीडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मीडिया एडभोकेसी ग्रुपले र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी र
सावित्र दाहाल
कार्यक्रमबाट विदा हुँदै हाम्रो कार्यक्रम सुनेर सल्लाह र सुझाव दिनुहुन्छ भन्ने अपेक्षा गर्दै विदा हुन्छौ। हस्त नमस्कार।